नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट हाम्रा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्छौ। प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठ र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, यसका चुनौती, ती चुनौतीहरूलाई समाधान गर्नको लागि अवलम्बन गरिएका रणनीतिका विषयमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी मीरा चौधरीसँग कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ डीआईजी मीरा चौधरी। डीआईजी, स्वागत छ कार्यक्रममा। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाउनु भएको छ। प्रमुख जिम्मेवारी पाइरहँदाखेरि यहाँले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको अवस्थालाई कसरी निहाल्नु भएको छ, के छ अवस्था?
अब सवारी साधनको फ्लोको कुरा गर्ने भने रेगुलर बेसिसमा हेर्दा नर्मल कन्डिसनमा छ,
हजुर।
तर यो अलिकति च्यालेन्जिङ नै छ। च्यालेन्जिङ यो सन्दर्भमा, जस्तो हाम्रो ट्राफिक प्रहरीको संख्या र ट्राफिक प्रहरी कार्यालयले संयोजन गर्ने अन्य धेरै युनिटहरूलाई हेर्दाखेरि ट्राफिक प्रहरीको संख्याले सबै आम समुदायले चाहेको सबै कुराहरूको सम्बोधन चाहिँ गर्ने हाम्रो प्रयास हो। तर अलिकति च्यालेन्जेसहरू चाहिँ हामीले देख्छौँ इन टर्म्स अफ पार्किङको कुराहरू, लेनको कुराहरू। जस्तो धेरै वर्ष अगाडिदेखि यो हर्न चाहिँ अनावश्यक हर्नको प्रयोग नगरौँ भन्ने थियो, यद्यपि अहिले पनि हामीले त्यो च्यालेन्जेसहरूलाई फेस गरिरहेका छौँ।
यहाँले भन्नुभयो नि ट्राफिक प्रहरीको संख्याका कुरालाई लिएर अलिकति चुनौती छन् भन्नुभयो नि,
हजुर।
अब यी चुनौतीका कुराहरू, यसको दुःख त आम नागरिकले पाए नि, यहाँले यी कुराहरू त सरकारसँग भन्नुपर्ने हो। किनभने मैले त्यो जोड्न खोजेको कुरा के भने, ट्राफिक संख्या कम छ भन्नुभयो होइन, व्यवस्थापनका कुरा अलिकति समस्या पनि हुन सक्छन्, तर कम भइरहँदाखेरि त्यसको असर कहीँ न कहीँ त आम नागरिकमा पर्यो नि, यात्रीहरूमा पर्यो नि, होइन र?
सर, यो अब ट्राफिक प्रहरीको संख्या मात्रै होइन, मैले अघि पनि भने हामीले संयोजन गर्ने अन्य धेरै निकायहरू छन्,
हजुर।
जस्तो सड़कको कारण पनि यात्रुहरूलाई अथवा सवारी साधनको प्रयोगकर्ताहरूलाई समस्याहरू छन्, जुन कुरा हाम्रो एक्सेस भन्दा बाहिर हो। त्यसैले मैले के निवेदन गर्न चाहे भने, ट्राफिक प्रहरीको काम अपरेशन अथवा एक्जिक्युसनमा मात्रै धेरै रहन्छ, अन्य जति पनि निकायहरू छन् त्यो निकायहरूको कारणबाट पनि यी समस्याहरू आइरहेका छन्। जस्तो तपाईँले पार्किङको कारण समस्याहरू आइरहेको सुन्नुहुन्छ,
हजुर,
होइन? त्यसको निम्ति चाहिँ हामीले, म आइसकेपछि हामीले स्थानीय निकायसँग यसको सम्भावनाहरूलाई समेटेर हामीले यसलाई कसरी सहज बनाउन सक्छौ त्यतातिर गइरहेका छौँ। तर डिरेक्टली ट्राफिक प्रहरी यसमा संलग्न हुन सक्दैन, अथवा ट्राफिक प्रहरीले त्यो स्पेसहरू दिनै सक्दैन। अब सड़कको कारण भन्नुभयो भने, सड़कलाई सुधार गर्ने अथवा सड़कको कारण भएको समस्याहरू, सृजित समस्याहरूलाई चाहिँ हामीले अपरेशनले कसरी सहज बनाउने भन्ने मात्रै हो, हामी डिरेक्टली त्यसमा केही पनि गर्न सक्दैनौँ कि। सो मैले यहाँ ट्राफिकको संख्याको कारण मात्रै होइन कि, ट्राफिक प्रहरीले संयोजन गर्नुपर्ने अन्य निकाय र सवारी चापको कारण पनि, जस्तो तपाईँले अब अहिलेको विगत केही अगाडिको स्ट्याटिस्टिकलाई, तथ्याङ्कलाई हामीले हेऱ्यौँ भने, यहाँ 17,56,179 बैशाख मसान्तसम्मको काठमाडौँमा दर्ता भएको सवारी संख्या छ,
हजुर,
होइन?
हजुर।
अब यति सवारी साधन चाहिँ मुख्य सड़कमा गुड्न सक्छन् कि सक्दैनन्, अथवा सड़कको कारण पनि यो समस्या, सवारी साधनलाई फेक्ने समस्या हामीसँग के अरे सम्भावना छ कि छैन, त्यो पनि स्टडी हुन आवश्यक छ। र मैले यहाँ चाहिँ ट्राफिक प्रहरीको संख्या मात्रै देखाउन खोजेको होइन कि, अब तपाईँ आफै अन्दाज गर्नुहोस्, अहिले हामी उपत्यकामा 52 युनिटमा कार्यरत छौं, र यसले यो युनिटहरू मध्ये एउटा ट्राफिक इकाइले 45.8 किलोमिटर सड़कलाई हेर्नुपर्ने हुन्छ,
हजुर,
होइन? र एउटा प्रहरी कर्मचारीले व्यवस्थापन गर्नुपर्ने सड़कको लम्बाई 1.87 किलोमिटर, र एउटा ट्राफिक प्रहरी कर्मचारीले व्यवस्थापन गर्नुपर्ने सवारी साधनको संख्या 1578 छ। मैले यो कुरालाई मात्रै औल्याउन खोजे, यो कारण चाहिँ हामीलाई अलिकति च्यालेन्जेस छ, दो रेगुलर ट्राफिक फ्लो हुने कुरामा चाहिँ हामीले म्यानेज गरिरहेछौँ।
हजुर अब सीमित स्रोत साधनका बावजुद पनि आफ्नो कामलाई अगाडि बढाउनु पर्ने अवस्था छ. यहाँको ट्राफिकको कुरा मात्र नभएर अन्य अवस्था अन्य ठाउँमा पनि मानवीय स्रोतको कमीका कुराहरू सुनिने गरिन्छन् होइन. यहाँले पनि भएको साधन स्रोतलाई प्रयोग गरेर यहाँको ट्राफिक व्यवस्थापनलाई सुचारू गर्नुपर्ने अथवा व्यवस्थित गर्नुपर्ने यहाँसँग चुनौती त छ नै. अब ती भएको स्रोत साधनलाई प्रयोग गरेर यहाँको चाहिँ ट्राफिक व्यवस्थापनलाई अझै व्यवस्थित गर्नको लागि के रणनीति पनि बनाउनु भएको छ कि यहाँले?
हजुर, अहिले अहिले प्रायोरिटीमा हामीले दुईटा कुरालाई, एउटा चाहिँ लेन र अर्को अनावश्यक हर्नको प्रयोग, यो दुईटा कुरालाई प्रायोरिटीमा राखेको छौं. जस्तो लेनको कुरालाई हामीले किन प्रायोरिटीमा राखेको भने, जस्तो धेरै पटक हामीले पनि देखेको छौं होला, इमर्जेन्सी भेहिकलहरूलाई एक्सेसै छैन, ज्ञानमा पर्छ. त्यसैले सम्भव भएसम्म हामीले लेफ्ट लेनलाई क्लियर गर्ने र लेनलाई मेन्टेन गर्ने अपरेशनहरू पनि चलाइरहेका छौं. त्यसै गरी अब पल्युसनलाई भनौँ न, ध्वनि प्रदूषणलाई कम गर्नको निम्ति अनावश्यक हर्नको प्रयोगहरू बन्द होस् भन्ने काम पनि गरिरहेछौं. त्यो सँगसँगै हामीले दुई तीन दिन अगाडिबाट, यो कन्टिन्युस प्रोसेस हो तर हामीले यसलाई एक्सिक्युसनमा अलिकति अग्रेसिभ, यो ट्याक्सीहरूबाट जुन यात्रुहरू ठगिन्छ त्यसको निम्ति पनि काम कार्यवाही शुरू गरेको छौं. दुई दिनभित्र हामीले एयरपोर्टको एरियामा 86 ट्याक्सीलाई कार्यवाही गरेको छौं. त्यसै गरी कन्टिन्युस रूपमा गइरहेको हाम्रो अर्को भनेको मादक पदार्थको सेवन गरेर जुन सवारी साधन प्रयोग गर्नुहुन्छ, चलाउनुहुन्छ, त्यो पनि हाम्रो मुख्य अपरेसनको अथवा हामी त्यसलाई चाहिँ अग्रेसिभली हामी हेर्छौं भन्ने प्लान गरेछौं सर.
हजुर, अब ट्राफिक व्यवस्थापन काठमाडौँको लागि आफैमा पनि चुनौती हो, किनभने यहाँले भन्नुभयो करिब 18 लाखको हाराहारीमा यातायातका साधनहरू, सवारी साधनहरू काठमाडौँमा अहिले चलिरहेको र सड़क सीमित यातायातका साधनहरू बढ़नु यो आफैमा पनि चुनौती हो, यहाँसँग पनि समस्या छ. यसका बावजुद पनि ट्राफिक प्रहरीहरूले जुन चाहिँ यो जरिमानाको नाममा, लेन उल्लंघनका नाममा जो गर्ने गरेका छन् नि, यो अलिकत बढ़ी भयो, किनभने कहिलेकाहीँ चेतना कारवाही भन्दा पनि चेतनाले पनि ठूलो भूमिका खेल्छ भन्ने कुराहरूतर्फ अलिक सचेत नभए हो कि?
सबभन्दा पहिले अब राजस्वको प्रायोरिटीको निम्ति हामीले काम गरेको भन्दा पनि सर, मैले फेरि भने लेन अनुशासन हाम्रो प्रायोरिटी हो होइन. जहाँसम्म सचेतनाको तपाईँले कुरा गर्नुभयो, यो सचेतनाको कार्यक्रम अथवा प्रोग्रामहरू चाहिँ हामी कन्टिन्युस प्रोसेसमा लगिरहेछौँ. फर इक्जाम्पल, लेन, रेड लाइट र मादक पदार्थ सेवनको जुन चिट कार्ड छौँ अथवा पुर्जी दिन्छौँ हामी, उहाँहरूले क्लास लिन आउनुहुन्छ. मेरो विचारले सचेतनाको पार्ट त्यो पनि हो होइन. र सचेतना भन्ने कुरा फेरि कस्तो हो भने, कुनै एउटा टिमले, कुनै एउटा अफिसले गरेर मात्रै सम्भावना देख्दिनँ म. त्यसैले मलाई के लाग्छ भने, त्यो चाहिँ यहाँ जो ट्राफिक कारवाहीमा परेर आउनुहुन्छ उहाँहरूलाई गरेको सचेतना सँगसँगै हामीले विभिन्न निकायहरूमा कन्टिन्युस सचेतनाको कार्यक्रमहरू चाहिँ गरिरहेछौँ. र आगामी दिनमा पनि हाम्रो योजना काठमाडौँमा रहेका जुन कन्जेसनको पोइन्टहरू बढी छ त्यो क्षेत्रमा रहेका स्काउटसँग, विद्यालयहरूसँग हामी सचेतना कार्यक्रम सँगसँगै ट्राफिक व्यवस्थालाई सहज बनाउन के गर्न सकिन्छ हामी त्यो अध्ययन चाहिँ गर्दैछौँ.
हजुर, यहाँले भन्नुभयो दुर्घटना नहोस्, मानवीय क्षति नहोस्, धनजनको क्षति नहोस् भनेर नागरिकलाई सचेत गराउनको लागि यहाँहरूले चाहिँ जरिमाना अथवा क्लास दिने काम गरिराख्नु भएको छ. यो एकातिर सकारात्मक पाटो छ भने, अर्कोतर्फ नागरिकहरूको गुनासो के पनि छ भने, जुन त्यो राजस्वबाट आएको केही भाग ट्राफिक प्रहरीमा पनि त्यसलाई के भने केही अंश चाहिँ ट्राफिक प्रहरीले पाउने हुँदा त्यो तर्फ चाहिँ अलिकति सचेतता बनाउने भन्दा पनि कारवाही गर्ने ट्राफिक प्रहरीहरू बढ़ी लागेका छन् भन्ने यहाँसँग गुनासो छ
होइन. एज अ कमान्डर भन्नु न, म यहाँ आएको एक हप्ता भयो, म फेरि पनि दोहोऱ्याउन चाहे, राजस्व वृद्धि हाम्रो प्रायोरिटी होइन. हाम्रो प्रायोरिटी भनेको सवारी व्यवस्थापनलाई व्यवस्थित तवरले सञ्चालन गर्नु हो. र इन बिट्विन यो गर्दाखेरि यदि कसैलाई गुनासो भएछ भने हामीले त्यो गुनासोको सम्बोधनको प्रयास पनि
गर्छौँ. हजुर, मैले यहाँनिर जोड्न खोजेको, त्यो आउने राजस्वबाट के ट्राफिक प्रहरीलाई पनि छुट्टिने हो रकम?
यसमा चाहिँ अब राजस्वबाट भन्दा पनि हामीलाई तोकिएको
हजुर
मापदण्ड अहिले ट्राफिक पोलिसलाई सर्टेन पर्सेन्टेज चाहिँ आउँछ
हजुर
तर त्यो मैले भने नि त्यो कारवाहीसँग जोडिने विषय नै होइन हेर्नुहोस् हो अब तपाईँले भन्नुभएको जस्तो केही गुनासाहरू डेफिनेटली होला मानवीय हिसाबले हामीले काम गर्दाखेरि त्यो त्रुटिहरू भएका होलान् किनभने हामीसँग रहेका जति पनि मान्छे छन् अथवा जति पनि प्रहरी कर्मचारी छन् तिनीहरूलाई हामीले पटक पटक बोली व्यवहार आचरणका कुराहरू हामी भन्छौ मानवीय हिसाबले हेर्ने र आफूले त्यो ठाउँमा बसेर हेर्नु सवारी प्रयोगकर्ताको रूपमा बसेर हेर्नु भन्ने कुराहरू हामी भनिरहेका हुन्छौँ तथापि केही गुनासाहरू आएका छन् र त्यो गुनासो सम्बोधनको हामी 100% प्रयास गर्छौँ सर
हजुर आफैमा पनि ट्राफिक प्रहरीको काम चुनौतीपूर्ण छ किनभने दिउँसभरि सड़कमा उभिएर सिटी बजाएर बस्नुपर्ने होइन यो किसिमको एउटा बाध्यता छ तर पनि यति हुँदा हुँदै पनि अब केही केही त सुधार गर्नुपर्ने हुन्छ जुन मैले यहाँलाई प्रश्न गरे त्यो मैले आफूले प्रश्न गर्नुभन्दा पनि आम नागरिकहरूबाट उठ्ने गरेका कुराहरू यहाँसम्म मैले राखेको होइन जस्तै यो 70% कुराहरू कारवाहीका कुराहरू यावत कुराहरू यहाँले भन्नु हामी समाधान गर्छौं के हुन सकिन्छ हेर्छौं भनिरहँदाखेरि कहिलेकाहीँ यहाँहरूको इच्छा नहुँदा नहुँदै पनि त्यस्ता किसिमका चाहिँ अमानवीय व्यवहार भएका घटनाहरू पनि यहाँले के कारवाही अथवा के देख्नु भएको छ कि
होइन मैले भने नि हाम्रो हामी यसको प्रत्यक्ष हिसाबले हामी यसको एनालाइसिस गर्छौँ र प्रहरी कर्मचारीबाट यदि गल्ती भएको अवस्थाहरू छ भने त्यसलाई विभागीय कारवाहीको दायरामा पनि ल्याउँछौँ र सँगसँगै सँगसँगै हामी सरी म यसलाई टुङ्गाइहाल्छु सँगसँगै हामी के पनि आम समुदायलाई हामी जाहेर के गर्न चाहन्छौँ भने हामी यो विषयमा सचेत छौँ र यसलाई कन्टिन्युस रूपमा हाम्रो मान्छेलाई पनि ओरिएन्ट गर्ने काम गर्दैछौँ
अनि अर्को कुरो के छ भने हामी भीड़भाड भयो काठमाडौँ उपत्यकामा अथवा काठमाडौँका सड़क साँगुरा भए यातायातका साधनहरू बढे हामीले भन्यौं यहाँले पनि भन्नुभयो र यो यथार्थ पनि हो होइन तर ती भीड़भाड़ बढ़ाउनमा कोही न कतै यहाँहरूको रणनीति पनि नपुगेको हो कि जस्तै लामो लामो ठाउँसम्म चाहिँ डिभाइडर राखिनु होइन जस्तै हजुरको यहाँकै अगाडिको कुरा गर्ने हो यहाँकै कार्यालय अगाडिको कुरा गर्ने हो भने पद्ममय मोडबाट चाहिँ जानु पर्यो अथवा भिरकुट मण्डलतर्फ कोही आउनु पर्यो भने माथि कमलादी पुगेर फर्किनु पर्ने यो अवस्था छ यस्तै शान्तिनगरबाट जानु पर्यो भने तीन गुने पुगेर फर्किनु पर्ने अवस्था होइन यस्तै थावाथलीको अवस्था पनि त्रिपुरेश्वर पुगेर फर्किनु पर्ने अवस्था भने मैले एउटा सिम्बोलिक हिसाबले भनेको यो अवस्था यसले गर्दाखेरि कहीँ न कतै त भीड़भाड़ त बढ़ाएको छ नि
अब साँच्चै भन्नुभयो भने तपाईँले डिभाइडरको मात्रै कुरा गर्नुभयो
अथवा रसीका कुराहरू पनि छन् होइन यी कुराहरू पनि छन्
ठिक छ सरले भन्नुभएको कुराहरूको मैले सिधै के जवाफ दिन सक्छु भने यो चाहिँ सड़क संरचनाको कारण हो तपाईँले जति पनि पोइन्टको नाम लिनुभयो त्यो पोइन्टमा यदि हामी उभेर हेर्यौं भने मान्छेले सहज रूपमा अथवा तपाईँले जसरी भन्न खोज्नु भएको छ त्यो सम्भावना चाहिँ म देख्दिनँ किनभने त्यहाँको लेनहरू तपाईँ आफैले भन्नुभयो एकदमै साँगुरो छ अब त्यही ठाउँबाट यदि हामीले सबै कुराहरूलाई फ्लो गर्न खोज्यौं भने सहज हुँदैन यसको जवाफ चाहिँ मैले यति दिन चाहेँ सर
यो त अलिकता नेपाल सरकारको सन्दर्भसँग जोडेर कुरा गर्ने हो अर्थविदहरूले दिएको रायसँग पनि कुरा गर्ने हो भने अहिलेको आर्थिक मन्दीलाई कम गर्नको लागि हामीले सकभर चाहिँ सहरी साधनको कम प्रयोग गरौं सकभर चाहिँ छोटो दूरी अपनाऊ भन्ने कुरा गरिरहँदाखेरि यहाँहरूको यो नियमले गर्दाखेरि अझै पेट्रोलियम पदार्थको बढ़ी खपत हुने यस्ता समस्याहरू पनि छन् नि यहाँ आफ्नो भन्दा पनि समग्र राष्ट्रको कुराहरूलाई अर्थतन्त्रसँग जोडेर कहिले हेर्नु भएको छ कि एनालाइसिस गर्नु
तर अब यो सबैको विश्लेषणमा मैले फेरि पनि भने हामी कुनै पनि एउटा निकायले मात्रै यो सम्भावना चाहिँ म देख्दिनँ जस्तो अर्थतन्त्रसँग जोडेर आउँदाखेरि अन्य निकायहरू पनि आकर्षित हुन्छन् र पर्टिकुलर मैले के गरिरहेको छु भन्ने सन्दर्भमा तपाईँले विश्लेषणको कुरा गर्नुभयो डेफिनेटली हामीले विश्लेषण गरिरहेछौँ यसको प्रष्ट तपाईँले जवाफ दिँदाखेरि अथवा मैले बुझाउन खोज्दा सबभन्दा महत्वपूर्ण भनेको सड़क संरचना हो किनभने तपाईँले जुन तीनवटा पोइन्टको नाम लिनुभएको छ त्यो तीनटै पोइन्टमा हामी एटलिस्ट 9 देखि 11 अथवा 4 देखि 6 बसेर हेर्यौँ भने त्यहाँबाट घुमाउन अथवा युटर्न लिन आफूले चाहेको ठाउँबाट मोड्न सम्भावना छैन
भन्नाले यी मैले प्रतिनिधि ठाउँहरूको कुरा गरे होइन, यो मात्र नभएर अब जस्तै पुरानो बसपारबाट कहीँबाट आए व्यक्ति एउटा पुरानो बसपार ओर्लिनु पर्नेछ, उसको गन्तव्य चाहिँ यतातिर पुतली सड़कतिर आउनु पर्नेछ भने फेरि घुमेर चाहिँ उता रत्नबारतिर अथवा नेपाल वायुसेवा निगमतिर चाहिँ झर्नु पर्ने अवस्था छ, फेरि जति गाडी चढे पनि अझ हिँड्नु पर्ने उसको बाध्यता छ।
सर पर्टिकुलर तपाईँले भनेको पोइन्टको विषयमा चाहिँ हामीले अस्ति भर्खरै काठमाडौँ महानगरका मेयर साहसँग भेटेका छौँ र पार्किङ लगायत यी यावत समस्याहरूलाई सरसँग राखेर हामी निकट भविष्यमै यो समस्याहरूको समाधानतर्फ केही काम गर्छौँ भन्न चाहन्छु सर।
हजुर, मैले यहाँनिर के जोड्न खोजेँ भने मैले यी जुन यो घुम्नु पर्ने डिभाइडरका कुरा भए अथवा गाडी रोक्ने स्टेशनका कुराहरू भए यावत कुराहरू छन् नि, मैले यहाँनिर जोड्न खोजेको मात्र के भने ट्राफिक प्रहरी अथवा स्थानीय प्रशासनले आफूलाई सहज हुने हिसाबले नियम कानून बनाउने या नागरिक एउटा एक्चुअली आफू नागरिक भएर हेरेर नियम कानून बनाउँदाखेरि कतिको सान्दर्भिक हुन्थ्यो, यतातिर पनि यहाँहरू हेर्नुभएको छ कि छैन?
होइन, डेफिनेटली हेरेको छौँ, हामी पनि नागरिक नै हौ, होइन युनिफर्म लगाएको बाहेकको अवस्थामा हामी पनि नागरिक नै हौ, हामीले पनि यो विषयलाई हेरेछौँ। त्यसैले मैले के भने म फेरि पनि के जोड दिन चाहे भने सबै कुराहरू ट्राफिक प्रहरीको हातमा हुँदैन, तथापि पार्किङ र यो सवारी आवागमनलाई कसरी सहज बनाउन सकिन्छ यो विषयमा स्थानीय निकायसँग म आएपछि मैले प्रयास गरिरहेको छु र तपाईँले अहिले दिनुभएको यो फिडब्याकहरूलाई मैले स्थानीय निकाय लगायत जो निकाय आकर्षित हुन्छ उहाँहरूसँग डेफिनेटली यो समस्यालाई राख्नेछु र समाधानको पहल गर्नेछु।
अर्को कुरो, सड़कमा बत्तीहरू छन् तर बत्तीहरू बलिरहेका हुँदैनन्, बत्ती बले पनि ट्राफिकहरूले बत्तीको ठाउँमा चाहिँ हातले इसाई गरेर हुन्छन्, यो त यो समस्या त यहाँहरूले आफै सिर्जित गरेको समस्या होइन भने
यो हामीलाई क्रमशः आइरहने समस्याको रूपमा आइरहने प्रश्नहरू हुन्। तर यसमा म अहिले के भन्न चाहे भने म फेरि पनि भन्छु, काठमाडौँको कोर एरियामा सबै ठाउँमा बत्ती छैन र सबै बत्तीहरू सिन्क्रोनाइज छैन, त्यो कारण कुनै एक ठाउँमा भएको प्रेसरलाई घटाउनको निम्ति दोस्रो पोइन्टको बत्ती निभाउनु पर्ने आवश्यकता छ अहिले। तथापि अहिले पछिल्लो समयमा यो बत्तीहरूलाई कसरी सुचारु गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी हाम्रो नेपाल प्रहरी प्रधान कार्यालयमा रहेको ट्राफिक निर्देशनालय र सड़क विभागसँग यो इन्ट्रेक्सनहरू चाहिँ भइरहेको छ।
यसै अर्को कुरो, मैले एउटा प्रतिनिधिको रूपमा एउटा ठाउँको कुरा गरे, बायाँ हाततिर जाँदाको लागि त्यति चाहिँ रोक्नुपर्ने, सहरी साधन सदा जानुपर्ने एक किसिमको हाम्रो ऊ छ होइन, ट्राफिक नियम छ। तर बानेश्वर चोकमा हेर्ने हो भने जस्तै नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वर जाँदाखेरि पुरै गाडीहरू रोकेर आउँछ, ट्राफिकहरू हेरिराख्नु भएको हुन्छ त्यहाँनिर, यो समस्या यस्ता समस्याहरू धेरै ठाउँमा हुन्छन् नि।
हो, अब तपाईँले पुरानो बानेश्वरको मात्रै कुरा गर्नुभयो, जस्तो सिंहदरबारबाट पुतली सड़कदेखि कृष्ण पौडेलसँग जाँदाखेरि पनि हाम्रो प्रयास चाहिँ के छ भने बायाँ लेन चाहिँ फ्री होस्। तर समस्या त्यहाँनिर के छ भने जुन प्रकारले बत्तीहरू इन्स्टल गरिएको छ त्यो बत्तीको कारण सँगसँगै मैले फेरि पनि भन्छु, सचेतना भन्ने कुरा पर्टिकुलर कुनै एउटा युनिटले अरूले गर्नुपर्छ भन्ने होइन कि, सवारी साधन प्रयोगकर्ताले पनि लेफ्ट लेन, तपाईँले भन्नुभएको जस्तो लेफ्ट लेन फ्री राख्नुपर्छ है भन्ने सचेतना चाहिँ हुनु आवश्यक छ र त्यो हामी सबैको प्रयासबाट मात्रै सम्भव छ।
मैले यहाँनिर बानेश्वरको मैले एउटा उदाहरण किन दिएँ भने त्यहाँनिर नागरिकहरूभन्दा पनि सहरी साधनहरू पुरै जाम गरेर राखिएको हुन्छ होइन, त्यहाँ यात्रुको लागि कुरिएको हुन्छ, ट्राफिक प्रहरी हेरिराखेका हुन्छन्, सामान्य लेनमा चाहिँ एउटा नागरिकले अलिकति केही हुँदाखेरि त्यो चिट काटिन्छ भने त्यहाँ त्यतिका बसहरू सवारी साधनहरू ट्याक्सीहरू टेम्पोहरू राख्दाखेरि पनि तिनीहरू यो चिट नकाटिनु अथवा चाहिँ कार्वाहीहरूको रहस्य के होला?
तर यो विषयमा रहस्य भन्दा पनि यसलाई कसरी बुझौं भने आजै हामी काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनका के भन्छ निकायहरूसँग आज हामी यातायात व्यवसायीहरूसँग कुरा गर्दैछौँ, म यो विषयलाई उहाँहरू समक्ष पनि राख्नेछु र तपाईँले भन्नुभएको जस्तो चिट किन काटिँदैन भन्दाखेरि म त्यो एरिया हेर्ने ट्राफिकलाई आजबाट यो एडिस्क्रिप्सनको जिम्मा चाहिँ दिन्छु र सम्भव भएसम्म हामी यसलाई समाधानको प्रयास गर्छौं सर।
हजुर, अब यी त भए समस्या समाधानका उपाय, किनभने आम नागरिक हामीले पनि नागरिकका कुराहरू यहाँसँग राख्ने हो र यहाँ मार्फत समाधान गर्ने हो होइन, किनभने यहाँ अरूसँग राख्नुभन्दा पनि यहाँसँग राख्दाखेरि केही समाधान हुन्छ भन्ने नागरिकहरू पनि अपेक्षा राखेका छन् र यी कुराहरू आइरहेका छन्। तर पनि ट्राफिक व्यवस्थापनका पनि आफ्नै समस्याहरू छन्, आफ्नै चुनौतीहरू छन् आफ्नै, तर पनि ती यसका बावजुद पनि यहाँहरूले समस्या समाधान गर्नुपर्ने हुन्छ। मोटरसाइकलका समस्याहरू, अहिले आएर पठाउका समस्याहरू, ट्याक्सीका मिटरका समस्याहरू, यी समस्याहरू कतिको आउँछन् यहाँहरूसँग?
आउँछन् सर, जस्तो ट्याक्सीको मैले अघि तपाईँलाई भने यो पैसा बढी लिने, यात्रुसँग बढी छ भने त्यसको चाहिँ हामी कन्टिन्यू अपरेसन गर्दै आज दुई दिनको संख्या मैले तपाईँलाई अघि सय सयवटा भनेर दिएँ। यो सँगसँगै अहिले नयाँ आएको जस्तो इन ड्राइभर, 80 कम्प्लेन के आयो भने इन ड्राइभर भन्ने एप्सबाट चाहिँ सवारी साधन गुडिरहेको छ र त्यसबाट घाइते भए चाहिँ क्षतिपूर्ति पाउने अवस्था छैन भन्ने समस्या लिएर आइसकेपछि हामीले यसको निम्ति साइबर, हाम्रो साइबर ब्युरो छ त्यहाँ सम्पर्क गर्ने प्रयास गर्दैछौ। अन्य समस्याको हकमा अथवा अन्य गुनासाको हकमा ट्राफिक प्रहरी कार्यालयले ध्यानसम्मको समस्याहरूको सम्बोधन गर्छ र सहज बनाउने प्रयास चाहिँ गर्छ।
जसै यहाँले व्यवस्थापनका कुराहरू, ट्राफिक प्रहरीको अथवा जनशक्तिको अभावको कुराहरू अथवा कमी भएको कुराहरू गरिरहँदाखेरि हामीसँग अहिले कति जति आवश्यक हो र कति जति अपुगो केही अनुमानित भन्न सकिन्छ त्यस्तो अवस्था?
होइन, मैले भने नि जस्तो अहिले हामीसँग स्वीकृत ट्राफिक प्रहरी जनशक्ति 1113 हो, हामी 52 इकाइमा कार्यरत छौं, तर यो जनशक्तिले धान्नुपर्ने अथवा सर्भिस दिनुपर्ने संख्या चाहिँ धेरै ठूलो छ। सवारी साधनले एउटा ट्राफिक इकाइले व्यवस्थापन गर्नुपर्ने सवारी साधन चाहिँ 33,772 छ होइन, अनि एउटा युनिटले हेर्नुपर्ने सड़कको लम्बाई 45.8 किलोमिटर छ। धेरै यो चाहिँ जनशक्तिले मात्रै नभइकन अब हामीले हेर्ने विषय चाहिँ यसलाई कसरी डिजिटल उसमा कसरी लान सकिन्छ। जस्तो तपाईँले अघि भन्नुभयो नि बत्तीको कुराहरू गर्नुभयो, बत्ती छ तर ट्राफिकले हात हल्लाइरहेको छ भन्दाखेरि हामी त्यो समस्या समाधान गर्नेतर्फ अथवा त्यो प्रविधिहरूसँग नजिक रहेर यसलाई सहज बनाउने कसरी हुन सक्छ हामी त्यो अध्ययन गर्दैछौँ र सम्भावनाको बाटोहरू पनि हेर्दैछौँ सर।
मान्छेहरूले गल्ती गर्नु हुँदैन, नियम कानूनको पालना गर्नुपर्छ त्यो एकातिर छ, तर पनि गल्ती भइसकेपछि पनि एउटा क्लास लिनको लागि अथवा त्यो रकम भुक्तानीको लागि एक दुई दिन नै धाउनुपर्ने अथवा किनभने यो ट्राफिक व्यवस्थापनका कुराहरू अथवा बैंकको लाइनका कुराहरू, क्लासका कुराहरू यो छन् नि, यसलाई डिजिटलाइज गर्नको लागि केही नयाँ तरिका अपनाउनु भएको छ कि केही सोचमा हुनुहुन्छ?
अहिले हामी 14 यो ई सेवाहरू र 64 ब्याङ्क सँगसँगै हाम्रो नयाँ 6 युनिटमा र भइसकेको 8 युनिटबाट धाउनुपर्ने अथवा पैसा तिर्नको निम्ति धाउनुपर्ने अवस्था चाहिँ छैन, हामी सिधै पे गर्न सक्छौँ र सम्भव भएसम्म हामी यो सबै युनिटमा यो सेवालाई विस्तार गर्ने प्रयास चाहिँ गर्दैछौँ सर।
हजुर, हामीले यहाँसँग ट्राफिक व्यवस्थापनका कुरा, यसका चुनौतीका कुराहरू, समस्याका कुराहरू, समाधान कसरी गर्न सकिन्छ यावत विषयमा कुराकानी गर्यौं, तर पनि यति हुँदाहुँदै पनि यो ट्राफिकलाई व्यवस्थापन गर्नको लागि स्थानीय तहसँगको समन्वयका कुराहरू पनि जोडिएर आउँछन् र अन्तर कार्यालयसँग जोडिएका कुराहरू पनि यी छन्। योतर्फ यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ?
मैले अघि भने सर, हामीले हिजो भर्खर चन्द्रागिरीको मेयर साहबसँग भेटघाट गर्यौँ र यी समस्याहरूको बारेमा कुरा गर्यौँ, त्यसै गरी यता स्थानीय निकायहरूको भेट्ने क्रम चाहिँ जारी छ सर। डेफिनेटली स्थानीय निकायले पनि हामी केही गर्छौँ भन्ने हामीलाई आश्वासन दिनुभएको छ। यो ट्राफिक व्यवस्थापनमा सम्भवतः उहाँहरूको सहयोग चाँडै प्राप्त हुनेछ र हामी यसलाई सहज बनाउने प्रयास नै गर्दैछौँ सर।
हजुर, अन्त्यमा नेपाल सरकारले यहाँलाई के गरिदियो भने काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त हुन्छ?
अब यो विषयमा चाहिँ के हो भने सबभन्दा पहिले चाहिँ हाम्रो समन्वय हुनु आवश्यक छ सर।
हजुर,
त्यो समन्वय भयो भने कसले के गर्ने भनेर आइडेन्टिफाई गर्न सजिलो हुन्छ, त्यो समन्वयकै पार्ट चाहिँ म जोड दिन चाहन्छु सर।
हुन्छ, हामीलाई समय दिनुभयो, ट्राफिक क्षेत्रका विविध विषयमा यहाँले हामीलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
हस्, धन्यवाद।
अहिले हामीले कुराकानी गर्यौं काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी मीरा चौधरीसँग। यसै कुराकानी सँगसँगै आजको समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।